الحمد للہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ صلاۃ والسلام علیک یا نبی اللہ وعلى آلك وصحابك يا نور الله. زائد درود و سلام پیج نمبر 3. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 7. جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے، 10 گناہ مٹاتا ہے اور 10 درجات بلند فرماتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد.
محفل کے حوالے سے اولاً مشہور علماء کرام کا وقت ملتا نہیں، اگر مل بھی جائے تو کچھ ڈیمانڈ پیسوں کے حوالے سے، وظیفے کے حوالے سے ایسی ہوتی ہیں، 40,000 50,000. تو مرشد کی بارگاہ میں عرض یہ کہ اس حوالے سے رہنمائی فرما دیں، کیا یہ شرعاً درست ہے؟ اس نے ذہن ہے کہ علماء کرام شرعی تقاضوں کو پورا کرتے ہوئے وظیفے کا تقاضا کرتے ہوں گے، لیکن پھر بھی مرشد کی بارگاہ میں عرض ہے کہ رہنمائی فرما دے. جزاکم اللہ.
نازک سوال کیا آپ نے. میں تو آپ لوگوں کے آتا تھا، کبھی میں نے پیسے تو لیے نہیں ہے. کوئی بھی نہیں بول سکتا کہ ہمارے یہاں آیا تھا تو اس نے بولا اتنے پیسے دو. الحمدللہ میں لیتا بھی نہیں ہوں بیان کے پیسے، پسند بھی نہیں کرتا. تاہم یہ کہ ایک دور تھا کہ امامت اور تدریس، جو قرآن پڑھاتے ہیں، علم دین پڑھاتے ہیں، یہ مؤذن کی اجرت، یہ سب حرام. یعنی اس کو بولتے ہیں اصل مذہب پر یہ سب حرام ہے. پھر بعد میں یہی واز کی اجرت بھی حرام تھی. پھر بعد میں جب لوگوں میں سستی آئی، پہلے لوگ بھی بغیر مانگے بغیر بولے خدمت کرتے تھے علماء کی، تو جو ضرورت نہیں پڑتی تھی، گزارا ہو جاتا. بعد میں لوگ اس طرف سے کچھ سست ہوئے دینے کے معاملے میں. اب علماء در کھائیں گے تو صحیح نہ، بچوں کو بھی کھلائیں گے، یہ کاروبار کی طرف متوجہ ہوئے. تو یوں واض و نصیحت کی مسنت جو تھی یہ ویران ہونے لگی. اب مسلمانوں کو نیکی کی دعوت کون دے گا، اور ان کو عقائد کون بتائے گا، قرآن کون سکھائے گا؟ مصلی بھی پہلے فری پڑھاتے تھے امام، اب وہ پانچوں ٹائم نماز کون پڑھائے گا؟ پہلے لوگ خدمت کر دیتے تھے، اب نہیں کرتے. امام کھائے گا کہ ہوا؟ ہم مال مال کھائے اور امام کبھی حلوا کھائے تو بولے مولانا حلوا کھاتا ہے. ارے بھائی تو کتنے حلوے اور جلوے کرتا ہے، اپنے کو دیکھنا، مولانا کا دل نہیں ہے. خیر تو یہ اپنے اس لیے وہ پھر بعد میں متاخرین کہلاتے ہیں. متقدمین کے نزدیک تو ناجائز واز کی اجرت تھی. اب جو بعد کے علماء تشریف لائے تو انہوں نے مطلب جیسے فقیہ ابو اللیث سمرقندی رحمت اللہ علیہ کا اعلی حضرت نے بھی حوالہ دیا، یہ بھی پہلے ناجائز بولتے تھے، پھر انہوں نے وہ رجوع کیا کہ انہیں پھر کہا کہ اب یہ جائز. میں کہتا ہوں تو اس طرح مطلب یہ کہ یہ واز کی اجرت جائز ہے، لیکن چونکہ پہلے بھی یہ منع تو تھی بچنا بہتر ہے. اچھا اب جہاں اجرت ہوتی ہے تو وہاں طے کر کے لینا ہوتا ہے اجرت کا، یہ بھی مسئلہ ہے کہ جو دینا ہو دے دینا، جو لینا ہو لے لینا. جہاں کے انڈرسٹوڈ ہے کہ ملے گا تو صحیح، تو پھر واجب ترک ہوا کہ واجب ہے کہ طے کر لے جب اجرت. اچھا اب مولانا مانگے تو پھنسے، نہ مانگے تو دے نہیں کوئی، اب کرے کیا؟ اب میں جیسے کہ میں نے بہت سارے نکاح پڑھائے، دعوت اسلامی والے شروع میں ہر فرد چاہتا تھا کہ میں اس کا نکاح پڑھاؤں. میں اس کی محفل نعت بھی الحمدللہ ہم نے ذہن دیا اسلامی بھائیوں کو. پہلے فنکشن ہوتے تھے، ڈھول بجتے تھے، سمجھے، तो हमने फिर क्या इसके बदले नातखानी करो। हर जगह महफिल में अल्हम्दुलिल्लाह तकरीबन मैं जाता था, वली में भी शरीक होता था। अब ये के निकाह मैंने, मुझे पता नहीं मैंने कितने निकाह पढ़ाए, कितने जनाजे पढ़ाए, कभी भी निकाह पढ़ाने के मैंने पैसे नहीं लिए, ठीक है ना, अल्हम्दुलिल्लाह ना मांग कर लिए ना किसी ने पेश किए, मुझे याद नहीं किसी ने पेश किए हो कभी, मांगता नहीं है तो चलो बेचारे को दे दो, ये रक्षे में आया है, टैक्सी में आया है, बस में लद के आया है, यार इसको पैसे तो लगे होंगे ना। ये भी आजमाइश है कि मैं टैक्सी तक में गया हूं, लेकिन दूल्हा ना दूल्हे के घर वालों ने कहा मुफ्त तो पड़ा, इसको पूछो सी टैक्सी का किराया लेगा कि नहीं लेगा, मैं ना लू भले लेकिन पूछे तो मुझे अच्छा तो लगे ना यार, कि चलो बेचारों ने कुछ तो मेरा ख्याल किया। तो फिर मौलानाओं के साथ ये असर करते हैं हम लोग, वो हमारी गुजराती में कहावत है, बोले तेना बोर वेचाए, जो बोलता है उसके पैर बिकते हैं, तब जो मांगता है तो उसको बुरा भला कहते हैं, नहीं मांगता उसको किराया भी नहीं देते। मैं पैदल चल चल कर आना जाना किया हमने बयान के लिए, और लंबे लंबे आने के चंद चंद माइल के सफर। तो अल्हम्दुलिल्लाह मैं खुदा ना खास्ता शिकवा नहीं कर रहा, मैं अपनी बिरादरी की साइड ले रहा हूं। अब मैं तो दुनिया से जरा, अब मैं कितना रहूंगा, मेरी तो 70 प्लस एज है, लेकिन मेरी बिरादरी तो अपनी है, आपकी बिरादरी आपको अजीज होगी, ये उलमा अइम्मा किराम मुअज्जिनीन ये मौलाना तबका जो, ये मेरी बिरादरी है, तो मैं इनकी साइड तो लूंगा ना, क्या जायज तरीके पर बेचारों की खिदमत तो करो, ये खाएंगे क्या यार, बच्चों को क्या देंगे, लिबास क्या पहनाएंगे। ये आम तौर पर मैं सही बोलता हूं कि ये तबका जो उलमा का इमामों का, ये या तो मुतवस्सित या दरमियाना होता है या गरीब होता है, इनमें मालदार तो शायद ही कोई मिलेगा जिसकी बहुत अच्छी आवाज हो और धूम धड़क का उसका बयान हो और लोग अश अश कर उठते हो, और वो लेता हो 40,000 50,000, वो अब तो सुना, वो 40,000 तो कम है, 1.5-1.5 लाख की आवाज तो बहुत पहले सुन चुका हूं मैं, समझे, तो ऐसे कम होंगे, लेकिन कोरोना ने इनका भी बाजार ठंडा कर दिया, कौन बुलाएगा, अब क्या खाते होंगे बेचारे। अच्छा फिर ये रोज वाज नहीं होते, इनका भी उलमा का भी बयान का जो इस तरह जलसों में खिताब फरमाते हैं, इनका सीजन होता है, आला हज़रत के उर्स पे लोग बुलाते होंगे। अच्छा फिर अपने 12वीं शरीफ फुल सीजन, इनका और नाथखान होगा, नाथखान भी आपको जवाब नहीं देगा, कंवारा जो नाथखान होगा शादी भी नहीं करेगा, जो मतलब यानी कि बहुत शौकीन होगा या खुदा ना खास्ता पैसे लेता होगा, नाथखानों को पैसे लेना जायज नहीं है, ये जो मतलब यानी कि उजरत अगर ले तो नाजायज है, ये तो इस पर तो मैंने एक रिसाला भी अल्हम्दुलिल्लाह लिखा और कब का बरसों पहले छप भी गया हूं कि नाथखान को अगर पैसे नहीं भी वो नहीं पड़ेगा तो कोई इस्लाम का नक्शा नहीं बिगड़ेगा, और फी सबीलिल्लाह नाथ पढ़ने वाले एक से एक पढ़े पढ़ते ही है। तो कुछ नाथखान होते जो पैसे लेते, सब नहीं लेते, कुछ लेते, तो इसकी अगर ये बतौर उजरत या तय करे या अंडरस्टूड है तो ये उजरत ही है, और वैसे अगर तय नहीं है ना अंडरस्टूड है और उठाकर कोई लाख रुपए दे दे नाथखान को, वो जायज है, उसमें कोई हर्ज नहीं। या वक्त की उजरत तय करता है, टाइम की, दो घंटे के इतने लूंगा, दो घंटे आ जाऊंगा, जो भी काम लेना नहीं लेना मैं आपके पास बैठ जाऊं, दो घंटे मेरे, ये वक्त की उजरत जायज, आप उसमें नाते पढ़ा लू, ये एक हीला है इसका नाथखान का। तो बहरहाल ये उलमा का उजरत लेना देना ये सब जायज है, ठीक है ना, लेकिन मायूब अब भी है, वरना माइक पकड़ के खड़े ना होते, आप एक नहीं है, मैं जमाने से जब दावत साहब मिली थी तब से फुला इतने लेता है, बुलाते उसी को, वाज उसी का करवाते, मजे और नारे उसी में लगने, एक बुरा भला भी उसी को बोलते थे, पैसे बहुत लेता है, ये करता है वो करता है, बगैर कार के नहीं आएगा तो फुला करेगा, तो कार का अपनी कार है तो पेट्रोल मांगता है, अरे भाई क्या करेगा यार, पानी डालेगा उसमें। अब तुम बोलो, अब ये रहता है खारादर में, तुम बोलो कि मतलब ये नूरियाबाद में, तो ये कार में आएगा तो 1500 का तो बेचारेगा, आने जाने पेट्रोल जल जाएगा, ये क्या करे, और आप अगर ये बोलता नहीं है तो आप पानी भी नहीं पिलाते, इसका क्या इलाज। तो इसलिए बहरहाल उजरत जायज है, अलबत्ता मैं मतलब यानी कि यही बेहतर समझता हूं कि उलमा हजरात अगर अपना इनका कोई है आमदनी का जरिया اور اگر ضرورت نہیں ہے تو پھر نہ لیں تو ان کے لیے بھی بہتر ہے, امت کے لیے بھی بہتر ہے کہ لوگ پھر ان سے کتراتے ہیں, برا بھلا بولتے ہیں, دین سے دوری کا سبب بنتا ہے. البتہ کوئی اگر لیتا ہے جائز طریقے پر, اس کو جو برا بھلا کہے گا تو خود گناہگار ہوگا, کہ جب شریعت اس کو برا نہیں کہتی ہے اور آپ کیوں برا کہیں.
مرشد اطہر, ایک سوال یہ تھا کہ اگر کوئی سید آل رسول جس کے عقیدے کے بارے میں صرف شک ہو, کنفرمیشن نہ ہو کہ یہ اس کا عقیدہ خراب ہو گیا ہے, تو اس کے حوالے سے ہمیں کیا رائے رکھنا چاہیے, اس کی تعظیم کے حوالے سے, ادب کے حوالے سے؟
سنے ذہن رکھنا نہیں ظاہر ہے, کسی کا جب تک کوئی پتہ نہیں ہے تو اس کو ایک دم سے مرتد تو کہہ نہیں دیں گے جب تک 100% ثابت نہ ہو, بلکہ کوئی سی بات ہے بھی تو علماء سے رجوع کرنا چاہیے کہ علماء جیسا فرمائے وہ کرنا چاہیے. خالی شک شبے پر تو ہمارے یہاں تو بات بات میں بولتے ہیں, آپ کو چندہ نہیں دے گا چراغ دے, یہ وہ 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 بھی سن لے, یہ بھی سن لے, بولتے ہیں نا اپنے. اب آپ کو چندہ نہیں دیا تو وہ بن گیا. ایک نعت خوان تھا تو اس سے بعد لوگ ناراض ہوئے, ناراض تھے تو یہ جب نعت پڑھنے اٹھا تو وہ کچھ دو تین ہوں گے تو وہ اٹھ کے چل دیے, تو وہ نعت خوان ناراض ہوئے اور کسی مفتی صاحب سے کہنے لگا کہ یہ مطلب نعت خوان, نعت خوانی کی توہین کر دی, بے ادبی کر دی اور یہ نعت خوانی سے اٹھ کے چلے گئے. مفتی صاحب نے فرمایا کہ نعت خوانی کی توہین نہیں کی, آپ سے وہ ناراض ہے آپ کی وجہ سے چلے گئے, نہ کہ نعت خوانی کی وجہ سے چلے گئے, یہ فرق تو ہے نا. تو بہرحال یہ کہ سید کا یا ہر مسلمان کا اپنی جگہ پر احترام ہے, اور شک شبے کی وجہ سے ہم کسی کو غلط نہیں کہیں گے. اچھا یہ ہاں میں علماء جو اے بھائی یہ نہیں سمجھنا, میں مطلب جو لیتے ہیں میں نے شرعی حکم بیان کیا, لیکن میری پسند یہی ہے کہ نہ لیے جائے پیسے, کہ لوگ ناراض ہوتے ہیں یہ ذہن میں رکھے گا, میں نے یہ کہا ہے. صلو علی الحبیب صلی اللہ علیہ محمد.
میرا امیر اہل سنت کی بارگاہ میں سے ایک سوال عرض ہے کہ رہنمائی فرما دے, جس طرح سے آج کل محافل میں ہم نعت خوانی کی ترکیب کیا کرتے ہیں, کیا صحابہ اکرام کے دور میں بھی ایسی اس طرح سے ترکیب ہوا کرتی تھی؟
حضرت حسان بن ثابت رضی اللہ تعالیٰ عنہ کے لیے مسجد نبوی شریف میں ممبر بچھانا تو ثابت ہے کہ ممبر پر کھڑے ہو کر یہ نعت انہوں نے پڑھی, اور سرکار صلی اللہ علیہ وسلم کی جو لوگ کو برائی کرتے تھے بد نصیب ان کا رد فرماتے تھے یہ اشعار میں. حضرت حسان کے علاوہ اور بھی کئی نعت گو شعرا صحابہ کرام میں تھے. اب اس وقت جو بھی انداز تھا, اب انداز اگرچہ چینج ہے, اس وقت تو مائک بھی نہیں تھا نا, اب مائک پر ہو رہا ہے. یعنی جو اذان درود شریف سے پہلے اذان پر بازوں کو پیٹ میں درد اٹھتا مروڑ آتی ہے, میں ان کو یہ حضرت بلال نے کب پڑھا تھا, تو میں نے حضرت بلال نے کب مائک پر اذان دی تھی تم یہ بتا دو تو پھر ہم درود شریف کے بارے میں غور کریں گے, ہم تو پھر بھی نہیں مانیں, ہم تو پڑھیں گے. لیکن جب مائک پر اذان دینا قبول ہے تو درود پاک قبول کرنے میں کیا حرج کیا ہے؟ تو یہ ہوتا ہے مطلب, تو جو شریعت سے نہیں ٹکراتا, جو کام شریعت سے نہیں ٹکراتا وہ جائز ہوتا ہے. میں آپ کو اس کا حوالہ پیش کرنے کی کوشش کرتا ہوں, میں نے لکھ کر رکھی تھی ایک روایت, ہاں یہ مسند امام احمد جلد اول پیج نمبر 279 دارالفکر بیروت. وما رآہ المسلمون حسنا فہو عند اللہ حسن, یعنی اور جس شے کو مسلمان اچھا سمجھے وہ اللہ کے یہاں بھی اچھی ہوتی ہے. فتح رضویہ شریف میں اعلی حضرت نے اس میں مسلمان کے اس میں یہ لکھا ہے, یعنی اہل علم و تقوی. جیسے تو عام مسلمان تو داڑھی منڈانا بھی اب اچھا سمجھتے ہیں, تو ان کی بات نہیں مانی جائے گی, اہل علم و تقوی جس بات کو اچھی سمجھے, کہ ان کو پتا ہوتا ہے کہ یہ بات شرن بھی اچھی ہے کہ نہیں ہے. اگر شرن بات تو اب تو غالب اکثریت نماز نہیں پڑھتی ہماری, تو یہ ان کی دلیل نہیں ہے. علماء صلحاء اہل تقوی اور اہل علم حضرات جو کریں وہ مانی جائے گی. تو یوں مطلب, ورنہ تو ادھر سے نظام ہی ہے, مسجدیں لینچ کر کے سب غلط ہو جائیں گے, مائک پر اذانیں اور سب بہت ہزاروں کام ہو رہے ہیں جو پہلے نہیں تھے. تو یوں نعت خوانی کا انداز بھی پہلے واقعی یہ نہیں تھا, لیکن مطلب یہ کہ چونکہ شریعت سے یہ انداز जो जो नहीं टकराता। हाँ, जो रोड घेर के करते उसकी तो अभी मैंने मजम्मत की, ये तो हुकूक अम्मा तलब करते हैं, तो ये तो नहीं करना। हुकूक अम्मा तलब इन्हें जाया करते हैं, और जो जहां मना नहीं है जो काम वो करना चाहिए, बगैर माइक के नातखानी करें या ऐसी जगह नातखानी करें या माइक की आवाज से किसी को तकलीफ ना हो और जरूरत के मुताबिक उसकी साउंड रखी जाए, कान फाड़ आवाज ना रखी जाए कि दूर दूर तक आवाज जाए लोगों को तकलीफ हो। ये तो ऐसी बात है कि कोई भी इसको पसंद करेगा, इनकार कोई भी नहीं करेगा, जो अमल नहीं करता वो इनकार तो नहीं करेगा ना। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
मेरे सुन्नत से ये सवाल है कि जैसे ही रबी नूर शरीफ का चांद नजर आता है, हमारे अंजुमन भी और भी जो मिलाद कमेटी वाले होते हैं तो जोश व खरोश के साथ चराग भी करते हैं, परचम भी लगाते हैं, लेकिन जैसे ही रबी नूर शरीफ गुजरता है तो जोश व खरोश खत्म हो जाता है और जो लाइटें जहां लगी होती हैं वो वहीं पे गिरी पड़ी हुई होती हैं या झंडे जो लगे होते हैं वहीं पे फट के गिर रहे होते हैं, तो इसका ख्याल नहीं होता है। इसी तरीके से अगर महफिल मिलाद इज्तमा ज़िक्र-ओ-नात भी किसी गली में मुनक्किद की गई तो रात में महफिल हो गई, उसको वैसी गली को बंद करके छोड़ दिया जाता है, गुजरने वालों के लिए तकलीफ का बाइस बनता है। तो इस हवाले से अमीर सुन्नत से गुजारिश है कि आप हमारी रहनुमाई भी फरमाएं और यहाँ पे तमाम अंजुमन मिलाद कमेटी चरागा कमेटी भी मौजूद है, हम तमाम की रहनुमाई फरमाएं।
अच्छा, वाकई आपने बड़ी पते की बात की, शुरू में जोश होता है और ये हर मामले में देखा है, हज में भी जो है ना, हज में हज से पहले मक्के शरीफ में जो हाजी होते हैं ना, इनका तो जो जोश होता है वो होता है, और जब हज हो जाता है ना फिर ये शॉपिंग में लग जाते हैं तो जोश कम हो जाता है। जब जाते हुए नमाजों का शौक, इनका नमाजों की पाबंदी अल्लाह, और फिर हज हो गया तो नमाजों में भी सुस्ती, तो बस ये है यार ऐसा हर मामले में। तो इसी तरह ये बिल्कुल आपकी बात समझ में आती है कि जब ये जलसा करना हो, महफिल नात करनी होगी तो जोश लगा रहता होगा और सब एक से एक बढ़ के चौधरी भी बन जाते होंगे, इसको रोकते हटो हटो, और फिर ये थक जाते होंगे बेचारे। तो फिर ये कहे तो इसमें ये कहे कुछ पहले से मशवरे हो जाए और ड्यूटियां लग जाए, ये शुरू में काम करेंगे, ये बाद में काम करेंगे। अच्छा, बल्कि काम शुरू में तो सबको मजा आता है, शुरू में काम दिया उसको जाएगा जो बाउंड होकर बाद में भी करेगा, तो ये आपस में तय हो जाए और जो इसका बड़ा जो जिम्मेदार है ना वो एक्टिव होना चाहिए। वो अगर सुस्त हुआ ना तो दूसरे ठीक है, ये खुद जाके सो जाए और आप बोले तुम लोग काम करो तो ये नहीं करेंगे। तो अगर ये खुद मिलकर करेगा ना तो सारे मिलकर अगर हम ये शुरू भी करेंगे एंड भी करेंगे, डेकोरेशन वाले को गिनकर सौंपने तक हमारी ड्यूटी खत्म नहीं होगी, डेकोरेशन का माल भी होता है ना उसमें, तो ये पहले से तय हो फाइनल हो जाए और सब इसमें एग्री हो और एहदो पैमा हो जाए तो शायद काम हो जाए, वरना तो वाकई बड़ा हरज होता होगा, नुकसान भी हो जाता होगा, टूट फूट भी सामान की बहुत होती होगी, चोरी भी हो जाती होगी, बहुत कुछ हो जाता होगा, तो ये तो करना ही पड़ेगा वरना ये सारा नुकसान भी जा रहा है कौम की अमानतें चंदे हैं। अपनी आजाद का कोई नहीं खराब करता काम, ना जाती शादी है, ब्याह है, खतना है बच्चे की, और देखो तो कोई नहीं इसको छोड़ेगा आजाद, ये पूरा संभाल के करेंगे वरना पैसे लगेंगे नुकसान हो जाएगा। लेकिन ये चंदे के मामले में, मस्जिदों के काम में भी ऐसा ही होता है, मदरसों के मामले में, दीनी कामों में बस सुस्ती ज्यादा आ जाती है, तो नुकसान की परवाह नहीं की जाती, इंसान अपनी आखिरत का नुकसान नहीं करना चाहिए। ये सबको ये बहुत समझाने वाला सवाल है इनका, ये सबको ख्याल रखना है कि इसे तरकीब बनानी है कि बस आखिर तक हमें एक दूसरे का साथ देना और इसको निपटाना है। और 12 रबीउल अव्वल शरीफ की रात भी लाइटिंग तो रहती है, लेकिन वही कि जब तक चहल पहल हो, हमारे अब उर्फ हो गया कई जगह उतार भी लेते होंगे जहां जहां लोग देखने आते हैं, क्योंकि 13वीं रात 12 रबीउल अव्वल जुलूस को गुजार कर भी रात को लोग देखने के लिए निकलते हैं लाइटिंग, तो जब तक जहां जहां लोगों की आमद रफ्त होती है तो उतनी देर तक लाइटिंग रखी गई ठीक है, और वो जो भी बिजली फराहम करने वाले इदारे تو یہ ساری مطلب ہماری ترکیب ہو. وہ میٹر لگا ہوا تو وہ چلتا رہے گا خیر, تو پھر بند کر دی جائے. اب دوسری رات یا دن کو جلانے کا کوئی مقصد نہیں ہے, اور یہ اب جو بھی نقصان ہوگا یہ قوم کے چندے گا, تو یہ نقصان جیب سے پیمنٹ کرنا ہوگا فوراً. اسی طرح جھنڈے جو ہیں یہ بھی بس وہ 13 ربیع الاول شریف کو اتار لیے جائیں, بلکہ رات کو بھی اگر وہاں عمد و رفت نہیں تو راتوں رات اتار لیے جائیں, 12 ربیع الاول شریف ہو جائے تو. یہ خیال رکھنا ہے. جلوس میں بھی اگر آپ تو ظاہر شریک تو ہوتے ہوں گے جلوس میں, اور جلوس میں بھی نمازوں کا خاص کر کے خیال رکھنا ہے. ایک تعداد ہے جو نماز نہیں پڑھتی, جلوس یہ ٹرک اور یہ گاڑیاں اور یہ لائنیں لگی ہوتی ہیں, اور وہ رات دیر تک عصر آ جاتی ہے, مغرب نکل جاتی ہے, عشاء نکل جاتی ہے, یہ جلوس چل رہا ہوتا ہے. ایسا ہی ہے, چل رہا ہوتا ہے, میں نے دیکھا ہے چل رہا ہوتا ہے جلوس. تو یہ ٹھیک ہے جلوس چل رہا ہے, لیکن نماز کا ٹائم آیا تو کوئی بھی مسجد, مسجدیں تو راستے میں آتی ہیں, تو مسجد میں یا کہیں بھی وضو ہے تو سائڈ پہ محفوظ جگہ پر نماز پڑھ لی. بلکہ جماعت اگر مسجد اپنی مل جاتی ہے عاشقان رسول کی, تو وہاں با جماعت نماز پڑھ لی جائے.
حضور وہ ہمارے انجمن کے لیے دعا بھی فرما دیجیے گا.
اللہ کامیابی آپ سب کے اداروں کو اللہ کامیابی دے, اور شریعت کے مطابق اللہ کرے سب کام کریں. اللہ سب سنیوں کو, سب کے اداروں کو, سب کے مدرسوں کو, ہمارے علماء کو, سب کو خوب خوب برکتیں دے, نعت خانوں کو بھی خوب برکتیں دے. اللہ پاک جو بھی سنی ہے اعلی حضرت کو ماننے والا میرے سر کا تاج. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
امیر السنت سے عرض ہے کہ الحمدللہ دعوت اسلامی کے دینی کاموں کی بھی ترقی کا ایک پورا سفر ہے, اور ہم نے آپ کو دیکھا ہے کہ آپ نے خود بھی مختلف علاقوں میں جا جا کر نیکی کی دعوت کا سلسلہ کیا ہے, اور اب یہ چراغہ کرنے والے, سجاوٹ کرنے والوں کی ایک بڑی تعداد ہے. تو شہروں میں کئی ایسے علاقے ہوتے ہیں جہاں اس چیز کی کمی ہوتی ہے, تو کیا ایسا نہ ہو کہ یہ اپنے اپنے ذمے کچھ ایک ایک علاقہ لے لیں کہ بھائی یہاں تو ہم کرتے ہیں, ایک دو علاقے ہمیں دیں, ہم وہاں بھی جا کے کریں گے انشاءاللہ.
کیا بات ہے, ان میں کئی ہوں گے جو بچپن سے مجھے جانتے ہوں گے. ہاں کوئی ہیں آپ کے علاقے میں آ کر میں نے بیان کیا ہو بچپن, آپ چھوٹے ہوں تو؟ 4-5 ہی ہیں, تو بعد والے آئے ہیں کچھ نہ کچھ, باقی ان کو انہوں نے سنا ہوگا کہ ہمارے علاقے میں آئے تھے, لیکن خود اتنا ہوش نہیں ہوتا ہوگا. تو میں نے سب کے یعنی کراچی کا کونا کونا سمجھو گے چھانا ہے الحمدللہ. جتنی مسجدوں میں نے نمازیں پڑھی ہیں, بلکہ پڑھائی ہیں, کئی جگہ امام مصلی دیتے تھے مجھے, تو اتنی مسجدوں میں تو شاید ہی کوئی ایسا شخص زندہ ہو کہ جس نے یا فوت ہو گیا ہو تو بھی اتنی مسجدوں میں جا کر نمازیں پڑھنا پڑھانا شاید کسی کے حصے میں آیا ہو. اب تو ماشاءاللہ مبلغین بہت ہو گئے, اب میں بھی بوڑھا ہو گیا تو اب وہ بچوں کی کمائی کھا رہا ہوں اولاد کی, پہلے تو خود کماتا تھا کیا دیا کر. تو الحمدللہ بہت مسجدوں میں گیا ہوں, ان کی یہاں پوری پوری راتیں رکتا تھا. اورنگی ٹاؤن میں تو کئی بار گیا ہوں. اورنگی ٹاؤن یہ اصل جو غریبوں کے علاقے ہیں, یہ تقریباً لانڈی کورنگی اورنگی یہ غریبوں کے علاقے ہوتے ہیں, تو یہ انہی علاقوں کے ہی ہیں, وہ شہریہ والا کوئی بھی نہیں ہوگا, وہاں لائٹ نہیں ہوگا, چراغا کون کرے گا. تو یہ زیادہ تر یہ جذبہ دین کا غریبوں میں زیادہ ہوتا ہے. اورنگی ٹاؤن میں تو کوئی 50 بار آیا ہوں گھر میں, اور یوسف لاری ہوتے تھے وہ مجھے لے جاتے تھے ہوٹل میں, چنے روٹی کھلاتے تھے کبھی کبھی, ہم لوگ جا کے چنا روٹی کھاتے تھے بیان کے بعد. پہلے وہ تھوڑی کہ میرے لیے گھر کھلے ہوتے تھے اور دیکھیں پکتی تھی, تو سارا دور باہر میں شروع ہوا.
تو یہ نہ اپنے اپنے ذمے لے لیں, جیسے ملیر والے آئے ہیں تو ملیر میمن گوٹ ہے, بلدیا والے ہیں تو آگے یوسف گوٹ ہے, اور یہ قائد آباد والے ہیں تو دیگر آگے جا کے گلشن حدید کی طرف, تو چاروں طرف سوسائٹیاں بھی بن رہی ہیں. اگر یہ اپنے اپنے ذمے لیں اور وہاں جا کر کچھ سلسلہ شروع کریں گے تو آئندہ سالوں میں اس میں اور بھی بڑھوتی ہوتی ہے.
اللہ فیضان سنت کا درس دیں, وہاں جہاں اجتماع ہوتے ہیں, 14 اجتماع ہوتے ہیں کراچی میں 14 اجتماع ہفتہ وار ہر جمعرات کو, تو جہاں جہاں اجتماع آپ کو جو قریب پڑتا ہے وہاں ہفتہ وار اجتماع جمعرات کو اٹینڈ کریں, وہاں جا کر اور حاضری دیں وہاں, اور اس طرح ان کے وہاں جو دعوت اسلامی کے ذمہ داران ہیں ان سے مل کر آپ کام کریں. اگر وہ کوئی ذمہ داری دیتے ہیں کام کی تو وہ بھی قبول کریں, یا آفر کریں کہ میرے لائق اگر کوئی ذمہ داری ہے تو میں کام کرنا چاہتا ہوں, اللہ کے دین کا کام ہے. جو آپ کے انجمن کیا کام کرتی ہے مجھے اندازہ ہے اس کا. جشن ولادت کریں گی, کبھی وہ خاص ایونٹ آیا تو جلسہ کریں گی. یہی دو تین کام ہوتے ہیں سال میں, پھر کچھ بھی کام نہیں ہوتا. آپ کے انجمن وہ سائلنٹ زون میں چلی جاتی ہے. آج کل جاگنے کی تیاری ہے, انگڑائی لے کر اٹھ بیٹھی ہے کہ ہم وہ جشن ولادت منائیں گے, پھر خلاص پھر سو جائیں گے. تو دعوت اسلامی تو سارا سال جاگ رہی ہے. تو دعوت اسلامی کا ہر وقت آپ نے کام کرنا ہے. اور ٹھیک ہے چراغا بھی کرنا, وہ کر ہی رہے ہیں, سبھی کر رہے ہیں, ہم بھی کر رہے ہیں. تو یہ کہ آپ دعوت اسلامی ایک کام کریں, اس میں دنیا اور آخرت کی بھلائی ہے, نمازیں اور مضبوط ہو جائیں گی, گناہوں سے بچنے کا ذہن بنے گا, نیکیاں ملیں گی اور نقصان نہیں ہے, نو سائڈ افیکٹ, فائدہ ہی فائدہ ہے انشاءاللہ. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
سرسبز اس گلزار کے